फ्रिडम चौतारीमा यहाँहरूलाई स्वागत छ। जलवायु परिवर्तनले गर्दाखेरि नेपालका नदी नाला सुक्ने जोखिम छ, ठाउँ ठाउँमा खडेरी लाग्ने जोखिम छ। त्योभन्दा पनि सबभन्दा ठुलो जोखिम त के भन्दाखेरि हाम्रा राम्रा हिमालहरू पग्लिन थाल्यो भने हाम्रो बाँच्ने आधारै सिद्धिन सक्छ। यस्तै खालका चुनौतीहरूको लागि सरकारले केही कामहरू अगाडि बढाएको होला अथवा छ। सरकारले बढाएका कामहरूमा अवश्य पनि आर्थिक कुराहरू पनि अगाडि बढ्छ। त्यो आर्थिक कुराहरू कतिको पारदर्शी छ, कतिको सरकारले त्यो आर्थिक कुराहरूलाई कसरी व्यवस्थापन गरेका छ, यी कुराहरूमा हामी छलफल गर्दैछौँ। हामी तिनजना छौँ, म सहजमान श्रेष्ठ, त्यस्तै फ्रिडम फोरमका एक्जिक्युटिभ चिफ तारनाथ दाहाल, त्यस्तै गरेर कृष्ण सापकोटाजी, क्लाइमेट चेन्ज फाइनेन्समा चाहिँ अलिकति अध्ययन गरेर बस्नुभएको व्यक्ति कृष्ण सापकोटा। कुरा सुरु गरौँ तारानाथ दालजीबाटै। क्लाइमेट चेन्जमा यहाँले देख्नुभएको जोखिम र यहाँले देखेको शासकीय पद्धतिमा जुन आर्थिक कुराहरू पनि बजेटमा राखिन्छ, ती कुराहरूमा अलिकति छोटो किसिमले तपाईँले भनिदिनु भयो भने
क्लाइमेट सहजीले आज राम्रो विषयमा, असाध्यै महत्त्वपूर्ण विषयमा छलफल फ्रिडम चौतारीमा छलफल गराउन खोज्नुभयो। म सबै फ्रिडम चौतारी सुनेर बसिरहनु भएका सबैलाई मेरो नमस्कार छ। र यो विषय यति गहन छ किनभने जलवायु परिवर्तनले गर्दा हाम्रो विश्व व्यवस्था नै मा नै चुनौतीहरू खडा भएको छ। अब यसको तातोपन बढिरहेको छ विश्वमा, पानीको प्रवाहहरूमा फरक आएको छ, त्यसले गर्दाखेरि हाम्रा वन जङ्गलहरूको, हाम्रा खेतीपातीहरूको, हाम्रो चाहिँ मानिसहरूको बसोबास र संस्कृतिको अनेकौँ पक्षहरूमा चाहिँ प्रकृतिले हामीलाई जबरजस्ती रूपमा एउटा परिवर्तन हुनुपर्ने अथवा त्यो परिवर्तन हुन नसक्दाखेरि विभिन्न सङ्कटहरू सामना गर्नुपर्ने परिस्थितिहरू सिर्जना भएको छ। अब विश्वमा हामीले विकास गर्ने नाउँमा ठुल्ठुलो औद्योगिक क्रान्तिहरू गऱ्यौँ, औद्योगिक विकासहरू भयो, नयाँ नयाँ विज्ञानले थुप्रै आविष्कारहरू गर्यो, तर त्यसको प्रभावहरू कहाँ पर्न गयो त भन्दा प्रकृतिमाथि पर्न गयो। प्रकृतिको जुन एउटा चक्र छ, जुन एउटा सन्तुलनमा प्रकृति चलिरहेको हुन्छ, त्यो प्रकृतिको नियमलाई असर पर्ने किसिमका क्रियाकलापहरू धेरै हुँदाखेरि विश्वको जुन एउटा वायुमण्डलमा त्यसले सिर्जना गरेका विभिन्न प्रभावहरूले गर्दाखेरि जलवायुका विभिन्न किसिमका प्रभावहरू हामीले भोगिरहेका छौँ। मानव सभ्यताले मात्र होइन, सम्पूर्ण जीव जगत, जन्तु सबै, हाम्रो यो नेचरले, पृथ्वीले भोगिरहेको छ र त्यसको असर हामी पनि पृथ्वीको एउटा टुक्रा नेपाल, त्यो पनि विविधताले भरिएको, हाम्रो उच्च हिमालदेखि लिएर हाम्रो चाहिँ एउटा लो ल्यान्डको समतल तराईसम्म भएको, प्राकृतिक हिसाबले हाम्रा चाहिँ थुप्रै नदी नालाहरू भएको, भिर पहाड हिमाल भएको ठाउँ, बाढी पहिरो पनि त्यत्तिकै जाने, फेरि हाम्रो धेरै जसो जीवन चाहिँ हाम्रो प्रकृतिसँगै आश्रित भएको, किनभने हामी जङ्गलबाटै हाम्रा पशुपालन गर्ने, हाम्रो बहुसङ्ख्यक जनताहरू चाहिँ कृषिमै आश्रित भएको अवस्था, फेरि अर्कोतिर हाम्रो चाहिँ मुख्य सहरहरू, काठमाडौँ जस्ता मुख्य सहरहरूमा चाहिँ प्रदूषणको कारणले पनि जनस्वास्थ्यमा गम्भीर असरहरू परेको, पानीका अभावहरू भएको, यो जुन सङ्कट छ, यो सङ्कटहरूको समाधान गर्ने विषयमा आज तपाईँले छलफल चलाइदिनु भयो र अझ त्यसमा के जोड दिनुभयो भने यी समस्याहरूको, चुनौतीहरूको समाधान गर्न चाहिँ राज्यले के गरिरहेको छ त, आफ्ना नयाँ विकासका कामहरूमा, नयाँ कार्यक्रमहरू सञ्चालन गर्ने कुराहरूमा अथवा स्रोत साधनहरूको विनियोजन गरेर यी समस्याहरूप्रति चाहिँ सम्बोधन गर्नका लागि कस्तो बनाउँदैछ, बजेट कसरी बनाउँदैछ र विभिन्न किसिमका आर्थिक कार्यक्रमहरू कसरी बनाउँदैछ र ती कुराहरू फेरि जलवायु परिवर्तनले प्रभावित भएका हामी नागरिकहरूले थाहा पाएका छौँ कि छैनौँ, त्यो कति छ, कुन विषयमा कस्तो बजेट छ, त्यसलाई कसरी कार्यान्वयन गरिएको छ भन्ने जस्ता विषयहरू चाहिँ वास्तवमा यो थाहा पाउनुपर्ने विषय हो सबैले र त्यसमा तपाईँले छलफल अगाडि बढाइदिनु भयो। मलाई लाग्छ यसमा हामीले नेपालमा जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्नका लागि हाम्रो राष्ट्रिय बजेटमा चाहिँ केही एउटा मापदण्डहरू अवलम्बन गर्न सुरु गरिएको छ। हाम्रा बजेटहरूको विनियोजन गर्दाखेरि चाहिँ जलवायु परिवर्तनले पारेका प्रभावहरूलाई सम्बोधन गर्ने गरी विभिन्न किसिमको बजेट एलोकेसन्सहरू चाहिँ गरिएको छ, तर त्यो बजेट एलोकेसन्सको सन्दर्भमा प्रभावित हुने पक्षहरूले धेरै जान्न पाएको अवस्था छैन। त्यसैले हामीले यसलाई आम जनताले यो थाहा पाउनुपर्छ, यो बजेटको विनियोजन कसरी भएको छ, कुन विषयमा जलवायु परिवर्तन सम्बन्धी सेन्सिटिभ ढङ्गले चाहिँ बजेटहरू राखिएको छ, कति राखिएको छ, कहाँ राखिएको छ भन्ने जस्ता सूचनाहरू, जानकारीहरू आम मान्छेले थाहा पायो भने मात्रै यसका प्रभावबाट प्रभावित हुने पक्षले चाहिँ त्यसको राम्रो निगरानी पनि गर्न सकिने सम्भावनाहरू छ जसको हामीले अध्ययन गरेका छौँ र यो अध्ययनलाई अझ डिटेलमा तथ्यहरू कृष्णले राम्ररी राख्न सक्नुहुन्छ।
यही भए समस्याहरू हामी साधारण मानिसले चाहिँ समस्या भोग्नुपर्ने अनि ती समस्याको लागि सम्बोधन गर्ने राज्यले कसरी सम्बोधन गरिरहेछ भन्ने कुरामा अलिकति कृष्णजीले धेरै नै गहन अध्ययन गर्नुभएको जस्तो मलाई लाग्छ। किनजी अब साँच्चै के सरकारले गरेका जुन आर्थिक क्रियाकलापहरू छ त्यसमा चाहिँ यो जलवायु परिवर्तनमा देखिने असरका लागि अथवा जलवायु परिवर्तनलाई चाहिँ अनुकूलन गर्ने अथवा त्यसलाई चाहिँ मिटिगेसन गर्ने अथवा चाहिँ त्यसलाई चाहिँ एडप्टेसन गर्ने यस्ता खालका कुराहरूमा कसरी के पैसा कहाँ कसरी खर्च गर्छन् कहाँबाट पैसा ल्याउँछन् ती कुराहरूमा अलिकति प्रश्न पारिदिनु।
हस् धन्यवाद सहज दाइ। र अघि तारा सरले नै भनिसक्नुभयो वास्तवमा यो जलवायु परिवर्तन हाम्रो जीविकाको लागि अथवा हाम्रो समग्र जीवनयापनको लागि कतिको महत्त्वपूर्ण छ भन्ने कुरा र एउटा एकदमै संवेदनशील कुरा के हो भने नेपाल विश्वमा जलवायु परिवर्तनका प्रभावहरूका कारणले जुन प्रभावित 20 देशहरूमध्ये नेपाल एउटा देश पर्छ र नेपालमा जलवायु परिवर्तनका कारणले गर्दा हुने जुन यो बाढी पहिरोको कुरादेखि लिएर यो आइसबर्ग मेल्ट हुने कुरादेखि लिएर त्यसपछि यो खरे भनौँ न बाढी यो पहिरोको कुराहरू चाहिँ एकदमै यसको बढोत्तरी भएको छ पछिल्लो समय र यी सबै सम्पूर्ण समस्याहरूलाई जुन अघि पनि आयो यो सबै समस्याहरूलाई नेपालमा सरकारले हाम्रो राज्यले कसरी सम्बोधन गरिरहेको छ भन्ने कुराको लागि चाहिँ हामी कङ्क्रिट रूपमा यसका लागि स्रोतको र सार्वजनिक वित्तको परिचालन कसरी गरेको छ भन्ने कुरामा हामी आउन जरुरी छ।
यिनै सूचनाहरू चाहिँ ज्यादै महत्त्वपूर्ण हुन्छ आम श्रोताहरूको लागि पनि।
हजुर
त्यो चाहिँ हामी छ
त्यो चाहिँ वास्तवमा हाम्रो राज्यले आजभन्दा 6-7 वर्ष पहिला नै एक हिसाबले राष्ट्रिय योजना आयोगबाट क्लाइमेट चेन्ज सम्बन्धी चाहिँ एउटा बजेट कोड नै ल्याएर यो कुराहरू भयो भने यो क्रियाकलापहरू गरियो भने त्यसलाई चाहिँ क्लाइमेट चेन्ज एक्टिभिटिज हुन्छ प्रोग्राम हुन्छ भनेर त्यसरी निर्क्यौल गरेको छ र मलाई लाग्छ यो सन् 2013-14 आजको मितिसम्म चाहिँ हाम्रो राज्यले कति पैसा जलवायु परिवर्तनलाई सम्बोधन गर्नको लागि खर्च गरेको छ अथवा कति पैसा विनियोजन गरेको छ र त्यो पैसा कुन कुन क्षेत्रमा खर्च भएको छ त्यसमा पनि जस्तो हामीले हेर्दाखेरि कति चाहिँ पुँजीगत हिसाबले छ होइन कति चाहिँ एक हिसाबले अब रिकरेन्ट बजेटको छ कति फाइनेन्सिङमा छ अनि त्यसमा पनि जस्तो हामीले कति चाहिँ हाइली रिलेभेन्ट छ कति रिलेभेन्ट छ र त्यसमा पनि कुन कुन क्षेत्रमा जस्तो हाम्रो सरकारको हिसाबले चाहिँ कुन कुन क्षेत्रमा चाहिँ बजेट विनियोजन गरेको छ भन्ने विषयमा म अलिकति कुराहरू राख्छु।
ती तथ्याङ्कहरू राख्दाखेरि
त्यही अब सबैको सरकारको विषय भयो यो महत्त्वपूर्ण विषय हो। तपाईँले जुन विषयमा अहिले कुरा राख्नु भइरहेछ फ्रिडम फोरमले जुन किसिमका सूचनाहरू सङ्कलन गरेका छ ती सूचनाहरू सङ्कलन गर्दाखेरि
यो सूचनाको के छ भने सहजी सूचना सङ्कलन गरेको कुरो महत्त्वपूर्ण भन्दा पनि सूचनाहरू त छन् तर ती सूचनाहरू जनताले बुझ्ने गरी उपलब्ध छैनन्। हामीले चाहिँ के गर्न खोजेका छौँ भनेदेखि यो सबै सूचनाहरूलाई आम जनताले बुझ्न सक्ने गरी हामीले तय गरेका छौँ जुन कुरो हामी यो पोडकास्टमा पनि सरल रूपमा जानकारी दिन चाहिँ सक्छौँ होइन कृष्ण।
यो चाहिँ वास्तवमा जस्तो हामी यो सार्वजनिक वित्तको क्षेत्रमा जुन काम गऱ्यौँ त्यो वित्तको क्षेत्रमा काम गर्दाखेरि त्यसको एउटा महत्त्वपूर्ण दस्तावेज भनेको चाहिँ नागरिक बजेट हो जुन चाहिँ सरकारले ल्याउनुपर्छ। त्यो चाहिँ हामीले त्यो क्षेत्रमा काम गर्दाखेरि हामीले सिकेको सिकाइ चाहिँ एउटा नागरिक समाजको तर्फबाट पनि यो एउटा मोडेल हुनसक्छ भनेर हामीले क्लाइमेट चेन्ज बजेटलाई चाहिँ एउटा सिटिजन बजेटको मोडेलको रूपमा प्रस्तुत गरेका छौँ।
सिटिजन बजेट भनेर चाहिँ के हो भने नागरिकले सरल रूपमा बुझ्ने जस्तो बजेटको कुरा हो भने तपाईँ 0000 हुन्छ यति खर्ब यति अर्ब यति हजार भन्या हुन्छ तर मान्छेले त्यो कुरो राम्ररी बुझ्दैन यति प्रतिशत उति प्रतिशत भन्या हुन्छ तर त्यो कुरो पनि मान्छेले चाहिँ बुझ्दैन। हामीले चाहिँ के भने त्यो बजेट कस्तो बजेटमा विकासको बजेटमा हो कि जलवायु परिवर्तनको विषयमा काम गर्ने कार्यालयहरूका कर्मचारीको तलब भत्तामा हो कि अथवा यस्तामा हो कस्तोमा हो खास गरी चाहिँ त्यो जलवायु अनुकूलन गर्ने गरी हाम्रा कार्यक्रमहरूमा चाहिँ कति बजेट छ त भन्ने कुरा चाहिँ मान्छेले सरल रूपमा बुझ्न भन्ने हाम्रो प्रयास हो।
यसको एउटा महत्त्वपूर्ण पक्ष भनेको यो जुन क्लाइमेट चेन्ज अब जस्तै हामीले नेपालीमा चाहिँ नेपालको जलवायु बजेट भनेर भनेका छौँ यसलाई हामीले वास्तवमा गभर्मेन्टले नै जुन उत्पादन गरेका बजेट दस्तावेजहरू छन् त्यो दस्तावेजहरूबाटै लिएको डेटा हो। यसमा हामीले बाहिरबाट केही पनि प्रस्तुत गरेका छैनौँ र यसलाई यो दस्तावेज निर्माण गर्दाखेरि हामीले गभर्मेन्टका जुन बजेटका प्रस्तावहरू हुन् जस्तो बजेट स्पिच भयो रेड बुक भयो त्यो लगायतका दस्तावेजहरूबाट चाहिँ हामीले त्यसमा इन्फर्मेसन लिएका छौँ।
जस्तै यो फ्रिडम फोरम चाहिँ एउटा माध्यम मात्र भयो साधारण जनताले बुझ्ने गरेर सरकारसँग भएका जुन बजेट उहाँहरूले एलोकेसन गरेका छ ती कुराहरूलाई चाहिँ साधारण जनताले बुझ्ने गरेर ताराजीले भन्नुभयो साधारण जनताले बुझ्ने गरेर यसलाई चाहिँ अगाडि ल्याइदिउँ भन्ने तपाईँहरूको जम्मा
त्यसमा पनि के छ भने यो गरिब तथा विपन्न वर्ग जो चाहिँ जलवायु परिवर्तनको उच्च जोखिममा रहन्छन् र इभन तपाईँको महिला तथा पिछडिएका वर्ग त्यो वर्गहरू किनभने उनीहरूको जीविकोपार्जनको मुख्य स्रोत भनेको नि प्राकृतिक हुन्छ त्यसले गर्दाखेरि प्रकृतिमा आउने जुन परिवर्तन हुन्छ जलवायुमा आउने परिवर्तन हुन्छ त्यसले उनीहरूको जीविकोलाई प्रत्यक्ष रूपमा प्रभाव पार्छ भने अर्को कुरा के हो भने उनीहरूले बनाएको उनीहरूको घरको कुराहरू हेर्नुभयो भने उनीहरूको घर निर्माण जुन वासस्थानको कुरा छ त्यो पनि एक हिसाबले कमजोर हिसाबले बनाएको हुन्छ र सामान्य एउटा जलवायुको कारणले गर्दा हुने बाढी पहिरो लगायतका हावाहुरी अथवा यो अति जुन तातोपनको कुराहरू त्यसले चाहिँ उनीहरूको जीवन प्रभावित हुन्छ त्यसले गर्दा अब यी सबै कुराहरूको बावजुद चाहिँ नेपाल सरकारले कति पैसा विनियोजन गरेको छ त त्यो विषयमा म अलिकति यहाँलाई प्रश्न पार्न चाहन्छु र यो सन् 2013-14 अहिलेसम्मको ट्रेन्ड हेर्दाखेरि जस्तो हाम्रो गभर्मेन्टले 2013-14 आफ्नो टोटल बजेटको 10% चाहिँ जलवायु बजेट भनेर त्यो रेड बुकको पछाडिपट्टि हुन्छ नि
धेरै ठुलो पैसा हो नि होइन
10% भनेको ठुलो पैसा नै हो एक हिसाबले
दाजी यो त धेरै ठुलो पैसा हो नि
जस्तो भनौँ न अब हाम्रो टोटल बजेट यो वर्ष 12.5 खर्बको थियो 12.5 खर्बको थियो भनेदेखि 12-13 खर्बको बजेटमा 10% भनेको 1 खर्ब 1.5 खर्ब जति चाहिँ
अहिलेकोमा चाहिँ अझ बढी छ अहिले अहिलेकोमा हेऱ्यो भने चाहिँ हाम्रो 27% पैसा चाहिँ यसमा खर्च गरेको
भनेको झन् 3 खर्ब चान्चुन चाहिँ जलवायु अनुकूलनको लागि खर्च गर्ने भनेको छ तर कस्तो छ भने सहजी त्यो जलवायुकै अनुकूलनको सिधा प्रभाव पर्ने प्रत्यक्ष प्रभाव पर्ने हाइली सेन्सिटिभ पुरैमा बजेट होइन
होइन
त त्यो चाहिँ मेरो विचारमा कति छ कृष्णजी त्यो हाइली सेन्सिटिभ चाहिँ
त्यो हाइली रिलेभेन्ट मेरो विचारमा यस्तै 6-7% होला त्यो पनि ठुलै पैसा हो
6-7% बजेट भनौँ न यदि 12-13 खर्बको 6-7% भनेपछि तपाईँको झन्नै 1 खर्ब नियरली 1 खर्ब बजेट चाहिँ जलवायुको विभिन्न दुष्प्रभावहरूलाई न्यूनीकरण गर्नको लागि खर्च गर्ने कार्यक्रम चाहिँ छ
यसमा
त्यो विभिन्न क्षेत्रमा छ त्यो क्षेत्र कहाँ कहाँ छ
म यसमा अलिकति महत्त्वपूर्ण हिसाबले के कुरा उठाउन चाहेँ भने जस्तो यो विगतको 6 वर्षमा जतिखेर क्लाइमेट चेन्ज बजेट कोड आयो त्यस पछाडि बल्ल हाम्रो रेड बुकमा अथवा बजेट स्पिचमा चाहिँ नेपालले चाहिँ त्यो रणनीतिक सङ्केतको रूपमा जलवायु परिवर्तनलाई पनि राख्यो त्यसपछि यताको 6 वर्षको ट्रेन्ड हेर्दाखेरि चाहिँ जस्तो 13-14 हेर्नुहुन्छ भने तपाईँको 53.5 अर्ब रुपियाँ चाहिँ छुट्टाएको छ भने अहिलेसम्म आइपुग्दाखेरि 350.57 अर्ब रुपियाँ चाहिँ हाम्रो जलवायु परिवर्तनलाई सम्बोधन गर्ने
भनेको 3 खर्ब 57 अर्ब
3 खर्ब 57 अर्ब हजुर 3 खर्ब 57 अर्ब त्यसले गर्दाखेरि यो के देखियो भने 2013-14 2018-19 बजेट विनियोजनको ट्रेन्डलाई हेऱ्यो भने त्यो चाहिँ 6.5 फोल्डले चाहिँ बढेको देखियो भनेपछि यसले के देखाउँछ भने हाम्रो राज्यले सार्वजनिक वित्त परिचालनको हिसाबले हेर्दाखेरि क्लाइमेट चेन्जलाई एउटा प्राथमिकताको क्षेत्रमा चाहिँ राखेको छ तर अब यसभित्र पनि गएर हामी अरू धेरै कुराहरू खोतल्न सक्छौँ
तपाईँले अघि यसो एउटा त्यो इन्फोग्राफिक डाटा भनिराख्नु भएको थियो नि त्यो कति कति कुन कुन वर्ष
सूचना के होला जस्तो लाग्छ भने श्रोताहरूलाई चाहिँ त्यो जलवायु अनुकूलन बजेट चाहिँ कुन कुन शीर्षकमा हुँदो रहेछ त्यो पनि हाम्रो अध्ययनमा छ नि त्यो अलिकति सेयर गरिदिनुहोस् कृष्णजी जस्तो त्यो क्षेत्रहरू क्षेत्रगत रूपमा चाहिँ ती बजेटहरू चाहिँ कुन कुन विषयमा हुँदा जस्तो सिँचाइमा छ कृषिमा छ भने जस्तो कुन कुन क्षेत्रमा छ त्यो पनि
जस्तो
राखौँ न
म अहिले अलिकति जस्तो यो वर्षकै बजेटलाई हेर्दाखेरि 18-19 जुन 75-76 लागि सरकारले ल्याएको बजेट छ त्यसमा चाहिँ क्लाइमेट चेन्जलाई एड्रेस गर्ने हिसाबले विभिन्न कार्यक्रमहरू परेका छन् त्यो कार्यक्रमहरूमा म सरस्वती भन्न चाहन्छु त्यसमा एग्रिकल्चर एउटा महत्त्वपूर्ण कम्पोनेन्टको रूपमा छ त्यस्तै गरी यो वन तथा वातावरण छ सौर्य ऊर्जा र सिँचाइ छुट्टा छुट्टी छ जस्तो खानेपानीको कुराहरू छ र यो यातायातको कुराहरू पनि छ र त्यस्तै गरेर भूकम्प प्रतिरोधी जुन संरचनाहरू अहिले बनिरहेका छन् त्यो कुरालाई पनि यसमा राखिएको छ र अर्को कुरा भनेको महत्त्वपूर्ण कुरा भनेको जुन स्थानीय स्तरमा अहिले बनेका पूर्वाधारहरू छन् त्यो कुराहरूलाई पनि सरकारले नीतिगत रूपमा के भनेको छ भने त्यो चाहिँ सबै एक हिसाबले वातावरण मैत्री हुनुपर्छ भनेर भनेको छ त्यसले गर्दाखेरि यी विभिन्न क्षेत्रहरूमा चाहिँ राज्यले अथवा सरकारले बजेट मार्फत नै यो कुरा गरेको छ। एउटा महत्त्वपूर्ण कुरा
यहाँनिर अलिकति एउटा कुरा थपौँ जस्तो लाग्यो मलाई, जस्तो भनौँ न स्थानीय पूर्वाधारसँग सम्बन्धित कार्यक्रममा खर्च गरिएको बजेटलाई चाहिँ जलवायु परिवर्तनमा अनुकूलन हुने गरी त्यो कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बजेट दस्तावेजमा राखियो। तर अब हामीले स्थानीय तहमा गएको जुन अनुदानबाट जुन बाटोहरू बनिरहेको छ त्यहाँ त सबै डोजर प्रयोग भइरहेछ, ठुल्ठुलो इक्विपमेन्टहरू प्रयोग भइरहेको छ, त्यसले त भुछे नै बढाएको छ, धुलो नै फैलाएको छ, हिलो नै फैलाएको छ, आकाशलाई धुलाम्य बनाउन चाहिँ त्यही पूर्वाधारको बजेट खर्च भएको छ भन्दा कतिपय यस्तो कुरो हुँदो रहेछ कि त्यो बजेट चाहिँ ती शीर्षकहरू भने पनि त्यसले वास्तवमै जलवायु अनुकूलन गर्नलाई मद्दत पुगेको छ कि छैन त भन्ने चाहिँ गम्भीर प्रश्नहरू चाहिँ यो चाहिँ अर्को पक्ष हो। यसबारेमा चाहिँ जब जनताले थाहा पाउन सके भने प्रश्न उठाउने हो। जस्तो भनौँ न हामीले चाहिँ सरकारले जलवायु अनुकूलनको लागि भनेर स्थानीय पूर्वाधारको बजेट विनियोजन गर्ने तर स्थानीय पूर्वाधारहरू निर्माणमा चाहिँ जलवायुलाई विध्वंस गर्ने गरी जो जलवायुका समस्या प्रभाव दुष्प्रभावहरूलाई बढाउने गरी कामहरू भयो भने त त्यसले हामीले जुन बजेटको लक्ष्य हो त्यो अनुसार भएन है भनेर चाहिँ आम नागरिकले प्रश्न उठाउनु पर्ने ठाउँ चाहिँ यहाँनिर छ।
त्यो छ, त्यसमा अझ महत्त्वपूर्ण कुरा के भने जुन मैले अघि नै देखेँ यहाँहरूलाई सँग सेयर गरिरहेको कुरा के हो भने जुन खालको क्लाइमेट चेन्ज बजेट कोड भनेर आयो त्यो बजेट कोडमा विभिन्न 11 क्षेत्रहरू समेटिएका छ। त्यो क्षेत्रहरूमा चाहिँ निर्माणको कुराहरू पनि त्यसमा छ। जस्तो यदि गभर्मेन्टले एलोकेट गरेको बजेटले कुनै हिसाबले सिँचाइको लागि त्यसले सपोर्ट पुग्छ भने त्यो एक हिसाबले पानीको व्यवस्थापनको कुरा भयो जुन जलवायुसँग सिधै जोडिन्छ। त्यस्तै अर्को कुरा भनेको चाहिँ खाद्यान्नको कुराहरू छ, खाद्यान्नको कुरा पनि जलवायुसँग जोडिन्छ। जुन क्षेत्रहरू निर्धारण गरिएको छ वास्तवमा त्यो क्षेत्रहरू निर्धारण गर्दाखेरिको अवस्था चाहिँ एउटा नेपालले एउटा सुरुको सिकाइ थियो त्यो सिकाइको चाहिँ अब समीक्षा गर्नुपर्ने बेला भएको छ जसले गर्दाखेरि यो एउटा ठुलो
धेरै क्षेत्रलाई हजुर हामीले धेरै जसो बजेट विनियोजन हुने क्षेत्रहरूलाई जलवायु अनुकूलनको मापदण्डभित्र राखिदिँदा कतिपय सन्दर्भमा चाहिँ त्यो बजेटको एलोकेसन चाहिँ एउटा देखाउनेका लागि मात्रै हुन सक्ने सम्भावना पनि छ। वास्तवमा त्यसो भएर इन्डिकेटरलाई तपाईँले भने जस्तो अहिले अझ इफेक्टिभली प्रभावकारी रूपमै जलवायु अनुकूलन हुन सक्ने क्षेत्र र विषयहरू मात्रै यसमा चाहिँ कोडिङमा हुनुपर्ने हो होइन
हो त्यसमा चाहिँ त्यही भएर नै जस्तो यदि बाहिरको अडियन्सले पनि हामीलाई के भन्छन् जस्तो अहिलेकै हिसाबले हेऱ्यो भने हाम्रो 27% भन्दा बढी बजेट चाहिँ जलवायुसँग संवेदनशील अथवा जलवायुलाई चाहिँ रेस्पोन्ड गर्नको लागि एलोकेट गरिएको बजेट भनेको छ। जुन बजेट भनेको एकदमै ठुलो कुरा हो र अब यो नागरिक बजेटले देखाउन
खोजेको
हजुर अलि नपत्याउँदो नागरिक बजेटले देखाउन खोजेको कुरा पनि के हो भने यसमा हामीले हाम्रो विचार केही पनि राखेका छैनौँ। जस्ट सरकारले ल्याएको बजेटलाई चाहिँ हामीले प्रस्तुत मात्रै गरेका छौँ र एउटा सामान्य सर्वसाधारणले पनि के बुझ्छ भने हाम्रो सरकारले 100 बजेट बनाउँदाखेरि 27 चाहिँ उसले जलवायु परिवर्तनलाई सम्बोधन गर्न भनेर गर्छ भने जनताको लागि त जलवायु परिवर्तनभन्दा ठुलो विषय मेबी स्वास्थ्य हुनसक्छ, शिक्षा हुनसक्छ, त्यो खालको कुरामा अब सर्वसाधारणले चाहिँ त्यहाँबाट प्रश्न सुरु गर्न सक्छ भन्ने हिसाबले हामीले एउटा यो जवाफदेहिताको एउटा साधनको रूपमा पनि यो अभ्यासलाई अगाडि बढाएका छौँ।
अहिले हाम्रो एउटा कस्तो नै यो फेसन जस्तो भएको छ, जे कुरालाई पनि जलवायु परिवर्तनसँग जोड्ने, त्यसपछि आएर सरकारले पनि यी कुराहरू जस्तै अहिले फ्रिडम फोरमको हाम्रो वेबसाइटमा हामीले अलिकति गहन अध्ययन गर्ने हो, त्यो जुन यो इन्फोग्राफिक डकुमेन्ट डाउनलोड गरेर हेर्न सक्छौँ,
यो डेटाहरू सबै हेर्न सकिन्छ, सबै डेटाहरू हाम्रो वेबसाइटमा छ। यो संयुक्त राष्ट्र सङ्घको हाम्रो यो क्षेत्रीय अफिस र फ्रिडम फोरमले यो नेपालको बजेट दस्तावेजहरूमा बजेट निर्माण गर्ने निकायहरूले जलवायु अनुकूलन हो है भनेर गरेका कोडिङहरूमा कस्तो छ त, कुन कुन विषय समेटेका छन्, कति प्रतिशत बजेट त्यसमा छुट्टिएको छ, कति पैसा छुट्याइएको छ, ती विषयहरू के हुन् भन्ने कुराको छर्लङ्ग हुने गरी हाम्रो फ्रिडम फोरमको वेबसाइट freedomforum.org.np पनि पाउन सक्नुहुन्छ र त्यसले अझ बढी प्रश्नहरू उठाउनको लागि अथवा छलफललाई अगाडि बढाउन चाहिँ त्यसले धेरै नै मद्दत पुग्छ जस्तो लाग्छ। त्यसमा यही पोडकास्टबाट पनि केही तथ्याङ्कहरू राख्न सकिन्छ कि कृष्णजीले त्यसमा अझ तथ्याङ्कहरू राखिदिनु?
मैले अघि भनिसकेको कुरा चाहिँ जुन नेपालको टोटल बजेटको 27% बजेट चाहिँ एक हिसाबले जलवायु परिवर्तनले ल्याएको जुन समस्याहरू छ त्यसलाई सम्बोधन गर्नका लागि गरेको छ र मलाई लागेको छ एउटा एकदमै यसमा जुन अघि हामीले भनेको चाहिँ विनियोजनको कुरा थियो भने हामीले यो सरकारी तथ्याङ्कलाई नै आधार मानेर यो वर्ष चाहिँ हामीले कस्तो रह्यो त खर्चको ट्रेन्ड पनि भनेर राखेका छौँ। वास्तवमा यो दोस्रो वर्ष हो हामीले यो क्लाइमेट चेन्जको नागरिक बजेट बनाएको दोस्रो संस्करण हो यो र यस पाला चाहिँ हामीले यो खर्चको कुरालाई पनि अलिकति जोडेका छौँ। खर्चको हिसाबले हेऱ्यो भने 2013-14 चाहिँ जम्मा जम्मी जुन क्लाइमेट बजेटको 80% खर्च भएको थियो भने अहिले आइपुग्दा चाहिँ जम्मा 43% मात्रै खर्च भएको छ र यसमा के हो भने मलाई लागेको चाहिँ यहाँ हामीले नोटमा पनि राखेका छौँ राज्यले जुन पहिला सुरुमा एउटा अभ्यासमा ल्याउँदाखेरि सबै कुरालाई चाहिँ क्लाइमेट चेन्जकै रूपमा खर्चको रूपमा भनेर राख्यो तर बिस्तारै यो पद्धतिलाई अलिकति सुधार गर्दै ल्याउँदाखेरि आजको मितिमा यो स्थिति छ र यसमा चाहिँ यसमा पनि हामीले मुख्य ध्यान दिनुपर्ने कुरा भनेको यो हाइली रिलिभेन्ट र रिलिभेन्ट
सहजी अब जस्तो भनौँ न यो बजेटको कुरा गर्दाखेरि हामीले केही तथ्याङ्कहरू हाम्रो श्रोताहरूलाई उपयोगी हुनसक्छ म यहाँ राख्न चाहन्छु। हाम्रो बजेटको समग्र चित्रहरू हेऱ्यो भने कस्तो देखिन्छ त भन्दा यो सन् 2013-14 आर्थिक वर्षको बजेट हाम्रो 5,17,24 करोड थियो। त्यसै गरी जुन सन् 2014-15 जुन आर्थिक वर्ष छ त्यो आर्थिक वर्षमा चाहिँ 6,18,10 करोड थियो। त्यसपछि अर्को वर्ष हाम्रो बजेट 8,19,46 करोड हुन पुग्यो र 16-17 आएर 10,48,92 करोड हाम्रो बजेट पुग्यो र तपाईँको 17-18 यो चालु वर्षभन्दा अघिल्लो वर्षको हाम्रो बजेट हेऱ्यो भने 12,78,99 करोड पुग्यो र यो अहिले हामी जुन आर्थिक वर्षमा हिँडिरहेका छौँ यो वर्ष हाम्रो टोटल बजेट 13,15,16 करोड छ। यो समग्र बजेटभित्र चाहिँ अब जलवायु अनुकूलन बजेट चाहिँ कति छ त भन्ने तथ्याङ्क चाहिँ कृष्णजीले राख्नुहुन्छ।
तारा सरले यो जुन समग्र बजेटको विनियोजनको कुरा गर्नुभयो त्यसलाई मैले सरसर्ती हेर्दाखेरि 2013-14 हाम्रो सरकारले 53,50 करोड रुपियाँ चाहिँ यो जलवायु परिवर्तनसँग सम्बन्धित बजेटको रूपमा विनियोजन गरेको छ जुन चाहिँ समग्र बजेटको 10% हो। त्यस्तै 14-15 आइपुग्दाखेरि हाम्रो 66,40 करोड विनियोजन भएको छ जुन चाहिँ 11% हुन आउँछ। त्यस्तै 15-16 चाहिँ 1,59,30 करोड रुपियाँ चाहिँ जलवायु परिवर्तनसँग सम्बन्धित बजेट विनियोजन गरिएको छ जुन 19% हो र त्यस्तै 16-17 चाहिँ त्यो पैसा 2,01,60 करोड छ त्यो पनि 19% नै हुन आउँछ र 17-18 जलवायु परिवर्तनसँग सम्बन्धित बजेट 3,93,40 करोड छ जुन 31% र 18-19 जुन अहिलेको हाम्रो चालु आर्थिक वर्ष हो त्यसमा जलवायु परिवर्तनसँग सम्बन्धित बजेट चाहिँ 3,50,67 करोड विनियोजन भएको छ जुन चाहिँ 27% हो।
यो तथ्याङ्क तपाईँले अहिले भर्खर प्रस्तुत गरिरहेको तथ्याङ्क हेर्दाखेरि एकचोटि 31% पुगेको देखियो फेरि यो चालु आर्थिक वर्षमा 27% जलवायु अनुकूलन बजेट भनेर चाहिँ छुटिएको देखियो। त्यो बजेटमा पनि हाम्रो अघि नै छलफलमा हामी कुरा गरिरहेका थियौँ समग्र बजेट भनौँ न चालु बजेट भनेको सरकारले गर्ने प्रशासनिक खर्चहरू र विकास बजेट जुन चाहिँ पुलो बनाउनको लागि सडक बनाउनको लागि या चाहिँ तटबन्धहरू बनाउनको लागि या पार्कहरू बनाउनको लागि जुन विकासका योजनाहरू हो त्यो काममा खर्च गर्ने जसलाई हामी पुँजीगत बजेट भन्छौँ त्यो पुँजीगत बजेटको एउटा चाहिँ अवस्थाहरूमा हेऱ्यो भने हामीले के देखिन्छ त भन्दाखेरि बजेट 27% देखिन्छ 31% देखिन्छ तर त्यसभित्रको एउटा ठुलो हिस्सा चाहिँ तपाईँको चालु खर्चमा भनौँ न जुन चाहिँ तलबमा भत्तामा गाडी किन्नमा अथवा त्यस्तै इन्धन गर्नमा कार्यक्रमहरू गर्नमा खर्च गरिन्छ। यसरी हेर्दाखेरि त्यो तथ्याङ्क आफ्नो ठाउँमा छ। अब यो यसरी हेर्दा मन्त्रालयगत रूपमा पनि हामीले छुट्याउन सक्छौँ जुन अघि नै हामीले भन्दै थियौँ यो चाहिँ विभिन्न 10-11 क्षेत्रमा भएका बजेट एलोकेसनहरूको आधारमा यो प्रतिशत आएको हो। अब यो मन्त्रालयगत रूपमा क्षेत्रगत रूपमा चाहिँ यसको प्रतिशतको आँकडा पनि हामी राखौँ।
जस्तै अब ताराजीले भन्नुभयो नि यो चालु बजेट र पुँजीगत बजेट भनेर चालु बजेट भन्दाखेरि प्रशासनिक खर्चको कुरा गर्नुभयो उहाँले त्यस्तै गरेर पुँजीगत खर्च भन्दाखेरि विकास कार्यक्रमहरू भन्यो सबै यो जुन विकास कार्यक्रममा खर्च भएको तपाईँले जुन अघि क्लाइमेट चेन्जसँग सम्बन्धित भनेर जुन कुरा भन्नुभयो नि
यसो हेर्दाखेरि के देखिन्छ त भन्दाखेरि जस्तो भनौँ न यो वर्ष चाहिँ 27% हाम्रो कुल बजेट हाम्रो 13 खर्ब थियो त्यसको 27% क्लाइमेट चेन्ज बजेट भनियो त्यो बजेटभित्र पनि 63% चाहिँ चालु बजेटमा छ र 37% मात्रै पुँजीगत बजेटमा छ भनेको 37% पुँजीगत बजेटमा भनेको चाहिँ जसले चाहिँ भनौँ न सूर्य ऊर्जा प्यानल राखिएला अथवा काहीँ चाहिँ ढलहरूको ट्रिटमेन्ट प्लान्टहरू सिर्जना गरिएला अथवा काहीँ चाहिँ यो तपाईँको चाहिँ अक्सिजन बढाउने गरी वृक्षारोपणहरू गरिएला जसले चाहिँ इम्प्याक्ट पर्छ निर्माण गरेर त्यो क्यापिटलमा हेर्दाखेरि चाहिँ यो चालु खर्च बढी देखिन्छ 63% र पुँजीगत खर्च 37% देखिन्छ यो वर्षको यसै गरी विगत वर्षमा चाहिँ 32% पुँजीगत भनेको जलवायु परिवर्तन अनुकूलन हुने किसिमका विकास कार्यक्रमहरूमा 32% थियो भने साधारण खर्च भनौँ न जसलाई चालु खर्च पनि भन्छौँ अर्थशास्त्रको हिसाबले जसलाई हामीले चाहिँ तलब भत्ता भने पनि हुन्छ अथवा त्यस्ता कार्यक्रमहरूमा 68% खर्च थियो र 16-17 गयो भने चाहिँ बडो अर्को तथ्याङ्क देखिन्छ हेर्नुहोस् त्यो बेलामा चाहिँ धेरै नै यो पुँजीगत खर्च चाहिँ धेरै देखियो 78% जति पुँजीगत खर्च देखियो भने 22% जति चाहिँ चालु खर्च देखियो र यो रेसियोबाट हेर्दा त्योभन्दा अघिल्लो वर्ष 15-16 फेरि यो चालु खर्च 37% देखियो भने पुँजीगत खर्च चाहिँ 63% देखियो र 2014-15 30% चालु खर्च थियो भने पुँजीगत खर्च 70% रहेछ र 13-14 जाँदा 53% पुँजीगत खर्च थियो भने 47% चाहिँ चालु खर्च थियो अथवा साधारण खर्च थियो यसरी हेर्दाखेरि हामीले बजेटको तथ्याङ्कहरूलाई छुट्याउँदाखेरि चाहिँ जहिले पनि के हेर्नुपर्छ भने जस्तो भनौँ कुनै ठाउँमा 1 अर्ब पैसा छुट्याइएको छ भने त्यो 1 अर्ब पैसामा कति करोड चाहिँ तपाईँको हाम्रो सामान्य खर्चहरूमा सिद्धिन्छ र कति चाहिँ साँच्चीकै कुनै प्रोजेक्टहरू बन्छ निर्माण हुन्छ अथवा कुनै तपाईँको चाहिँ क्यापिटल भनौँ न सम्पत्ति जस्तो आर्जन गर्ने गरी चाहिँ लगानी गरिन्छ त्यसलाई छुट्याउनुपर्छ त्यसरी छुट्याएर यो तथ्याङ्क हेर्दाखेरि जलवायु अनुकूलनका लागि गरिएका हाम्रा विनियोजनहरूमा पनि विकास खर्च चाहिँ घट्दै गएको अवस्था छ जसमा चाहिँ सुधार हुनुपर्ने हो वास्तवमा
यसमा मैले अलिकति जुन तारा सरले एकदमै महत्त्वपूर्ण कुरा यो दस्तावेजबाट ल्याउनु भयो त्यसमा अर्को एउटा महत्त्वपूर्ण कुरा पनि म जोड्न चाहन्छु जुन चाहिँ यो जलवायु परिवर्तनको दुईवटा पक्ष एउटा अति सम्बन्धित र अर्को सम्बन्धित त्यो आँकडाको हिसाबले हेर्दाखेरि पनि हाम्रो चालु आर्थिक वर्षको विनियोजनलाई केलाउँदाखेरि अति सम्बन्धितमा 20% मात्रै बजेट विनियोजन गरिएको छ भने अरू बाँकी 80% चाहिँ सम्बन्धित छ जलवायु परिवर्तनसँग सम्बन्धित छ त्यस्तै अघिल्लो वर्ष
यसबाट हामीले के बुझ्न सक्छौँ भने हाम्रो जस्तो भनौँ न 27% जलवायु अनुकूलन बजेट छ भनेर एउटा चित्र हामीले देखायौँ त्यो मात्रै हेर्दाखेरि त ओहो हाम्रो देश ज्यादै संवेदनशील रहेछ हामीले चाहिँ धेरै बजेट छुट्याएका रहेछौँ भन्ने चित्रबाट देखियो फेरि यो अहिले तपाईँले प्रस्तुत गरेको तथ्याङ्कमा जाँदाखेरि त वातावरण अनुकूलन हुनका लागि वातावरण दुष्प्रभावलाई घटाउनको लागि गरिने कामहरू त 20% मात्रै रहेछन् नि होइन
प्रत्यक्ष प्रभाव पार्ने
त्यहाँबाट चाहिँ यसले के देखियो त भन्दा क्लाइमेट चेन्ज बजेट मा जहाँनिर हामी फोकस हुनुपर्थ्यो त्यो कुरो अझै हुन सकेका छैनौँ भन्ने कुरा हाम्रो यो नागरिक बजेटले देखायो
हजुर र त्यस्तै गरी यो हाम्रो नागरिक बजेटले देखाएको एउटा अर्को चित्र पनि छ हाम्रो कुन कुन क्षेत्रमा चाहिँ जलवायु परिवर्तनसँग सम्बन्धित कार्यक्रम र क्रियाकलापहरूको लागि बजेट विनियोजन गरिएको छ भन्ने चित्र पनि यहाँ प्रस्तुत गरिएको छ त्यसमा 1 नम्बरमा चाहिँ स्थानीय विकास मन्त्रालय छ जसमा 24% बजेट विनियोजन भएको छ त्यस्तै 2 नम्बरमा अर्थ मन्त्रालयको छ जोसँग 20% छ त्यस्तै
किनजी यो अर्थ मन्त्रालयमा 20% राखेको कारण के होला
दादाजी के थाहा होला यहाँलाई
अर्थ मन्त्रालयमा कतिपय बजेटहरू चाहिँ त्यतिकै राखिन्छन् आयो पछि चालु आर्थिक वर्षमा चाहिँ जता उनीहरूलाई मन लाग्यो त्यतातिर त्यो बजेट चाहिँ दिन सक्ने गरी एउटा जङ्क अफ बजेट राखेको हुन्छ तर त्यो के हुन्छ भने विकास बजेटको रूपमा रहेको हुन्छ साधारण खर्चको रूपमा रहेको हुन्न अथवा कुनै कुरा साधारण खर्चमा पनि जान्छ जस्तो विदेश भ्रमण जाने अनेकौँ कुरामा वितरण हुन्छ स्वास्थ्य खर्चका नाउँमा यस्ता कुराहरूमा जान्छ त्यसैले उनीहरूले राखेको त्यो बजेट भोलि विकास आयोजनामा पनि जान सक्छ पूर्वाधार विकासमा पनि जान सक्छ वातावरण संरक्षणमा पनि जान सक्छ भन्ने हिसाबले चाहिँ त्यसलाई जलवायु अनुकूलन चाहिँ
गरियो र 20% चाहिँ त्यहाँ देखियो। तर यथार्थमा अर्थ मन्त्रालयले भोलि कार्यान्वयन नै गर्ने चाहिँ हुन्न, तर अर्थ मन्त्रालयले के गर्छ त भन्दा कतिपय सन्दर्भमा चाहिँ अनुसन्धान कार्यक्रमहरू सञ्चालन गर्छ, कतिपयलाई अनुदानहरू वितरण गर्छ, त्यो कुरा पनि यसमा चाहिँ पर्न आउँछ।
र अनि कतिपय कुरा के हुन्छ भने आकस्मिक रूपमा पनि हुन्छ, जसलाई सम्बोधन गर्नको लागि नि
प्राकृतिक प्रकोपहरू आयो भने अब ठुलै बाढी आयो भने त्यस्तो बेलामा खर्च हुन्छ यस्ता पैसाहरू।
त्यस्तै तेस्रो मन्त्रालयको रूपमा अथवा तेस्रो निकायको रूपमा चाहिँ ऊर्जा तथा सिँचाइ मन्त्रालय छ, जसमा 15% रहेको छ भने त्यस्तै चौथोमा चाहिँ यो प्रदेश सरकारको लागि भनेर विनियोजन गरिएको छ जुन चाहिँ 14% छ,
प्रदेशमा अनुदान जान्छन् त्यसभित्रको एउटा समग्र चित्र भयो त्यो।
त्यस्तै अब पाँचौँ नम्बरमा धेरै विनियोजन भएको मन्त्रालयमा चाहिँ खानेपानी तथा सरसफाइ छ, जसमा 6% छ भने कृषि तथा भूमि सुधार यो सहकारी मन्त्रालय पनि यसैमा जोडिएको छ, जुनमा चाहिँ 6 नम्बरमा छ र त्यसमा चाहिँ 5.7% विनियोजन भएको छ। त्यस्तै 7 नम्बरमा भौतिक पूर्वाधार मन्त्रालय छ, जसको 4.5% छ र 8 नम्बरमा सहरी विकास छ, जसमा 4% छ भने 9 नम्बरमा चाहिँ वन तथा वातावरण मन्त्रालय छ, जसमा 2.3% मात्रै छ र अन्य भनेर चाहिँ 3.3% चाहिँ बजेट चाहिँ एलोकेट गरिएको छ। र
मलाई एउटा जिज्ञासा कि सरकारले बजेट एलोकेसन गरे त्यसमा वन तथा वातावरण मन्त्रालय त एकदमै क्लाइमेट चेन्जसँग चाहिँ नजिक भएर काम गर्नुपर्ने मन्त्रालय हो, त्यहाँ चाहिँ 2.3% मात्रै, त्यस्तै गरेर अरू अरू मन्त्रालयमा 24%, 20%, साँच्चीकै काम गर्ने मन्त्रालयसँग चाहिँ जुन पैसा हुनुपर्ने हो त्यो चाहिँ पैसा पुगेको छैन जस्तो मलाई लाग्यो।
अब जस्तो भन्नु न, अब यो जलवायु परिवर्तनका क्रियाकलापहरू वन तथा वातावरण मन्त्रालय मानिसले सर्वसाधारणले यसो हेर्दाखेरि चाहिँ वातावरणसँग सम्बन्धित कुरा, वनको विकास गर्यो भनेदेखि चाहिँ हाम्रो चाहिँ जुन जलवायु परिवर्तनले पारेका हाम्रा चाहिँ अनेकौँ दुष्प्रभावहरू घटाउन अक्सिजनहरू आउने, यी सबै कुराहरू तपाईँले भन्नुभएको सही हो। तर कृषि मन्त्रालय जहाँ चाहिँ हाम्रो खेतीपातीहरूलाई चाहिँ जस्तो भनौँ अहिले जलवायु परिवर्तनले तपाईँको बिउ राख्ने बेला नै परिवर्तन भइसक्यो, धान रोप्ने बेला नै परिवर्तन भइसक्यो, कुलाहरू सुकिसक्यो, सिँचाइहरू हुँदैन, यी सबै कुराहरू त्यसमा जोडेर आउँछन्। त्यसैले खानेपानी, कृषि, सहरी विकास, वन वातावरण, सिँचाइ मन्त्रालय अनि ऊर्जाको कुरा गर्यो भने हामीले चाहिँ एउटा क्लिन ऊर्जाका कुराहरू, यी पनि समग्रतामा त जलवायु अनुकूलनसँगै जोडिएर आउँछन्। तर हेऱ्यो भने चाहिँ तपाईँले एउटा गजब चित्र के देखिन्छ भने पक्कै हो कि यस्ता संवेदनशील गतिविधि, अति सान्दर्भिक जलवायु अनुकूलनसँग सम्बन्धित क्रियाकलाप गर्ने मन्त्रालयहरूको बजेटको हिस्सा चाहिँ कम नै छ, त्यो त कम नै देखिन्छ। यो नागरिक बजेटले यो अवसर दियो, जस्तो तपाईँले यसलाई प्रश्न उठाउनु भयो नि, हाम्रो उद्देश्य चाहिँ त्यो नागरिक बजेटद्वारा यो कहाँनिर हामी चाहिँ केन्द्रित छौँ त हाम्रो बजेट प्रणाली भन्ने एउटा देखाउनु हो, यसले देखायो वास्तवमा। यो
फिरम चौतारी सुनिराख्नुभएका सबैमा एउटा के अनुरोध भने तपाईँहरूले पनि यो नागरिक बजेटको जुन हामीसँग भएको दस्तावेज छ त्यसलाई डाउनलोड गरेर हेर्नुहोस्, त्यसमा तपाईँहरूले पनि केही यस्ता कुराहरू देख्न सक्नुहुनेछ, त्यो हेरेर तपाईँले आफ्नो ठाउँमा बहस गर्न सक्नुहुन्छ, त्यो बहस चाहिँ गरिदिनुहोस्। अनि कृषिजीले के भन्नु,
मैले एउटा सानो हिस्सा जोड्न चाहे दाइ यसमा, हामीले अहिलेसम्म यो विनियोजनको धेरै कुराहरू गऱ्यौँ, जलवायु परिवर्तनको लागि विनियोजन गरेको बजेटको विषयमा, तर अलिकति हामीसँग यो महालेखा नियन्त्रकको कार्यालयसँगबाट लिएको आँकडालाई पनि यो नागरिक बजेटले प्रस्तुत गरेको छ, जुन चाहिँ खर्चसँग सम्बन्धित छ। जलवायु परिवर्तनमा विगतका वर्षहरूमा कति पैसा खर्च गरियो त भन्ने विषयमा म अलिकति प्रश्न पार्न चाहन्छु। अघिल्लो वर्ष अर्थात् 2017-18 आँकडालाई हेऱ्यो भने 3,93,40,00,00,000 जलवायु परिवर्तनसँग सम्बन्धित बजेट विनियोजन गरिएको थियो, त्यो मध्येमा चाहिँ 1,69,70,00,00,000 चाहिँ खर्च गरेछ, जस अन्तर्गत जुन अघि हामीले कुराकानी गऱ्यौँ अत्यन्त संवेदनशील अथवा जुन प्रत्यक्ष प्रभाव पार्ने हो त्यसका लागि 6,30,00,00,000 मात्रै खर्च गरिएको रहेछ भने प्रत्यक्ष होइन अप्रत्यक्ष रूपमा त्यसलाई सहयोग गर्ने हिसाबले चाहिँ 1,63,40,00,00,000 मात्रै खर्च भएको रहेछ।
यो हेर्दाखेरि के भयो भने नाम चाहिँ क्लाइमेट चेन्जको नाम जोडियो त्यो बजेटमा, तर साँच्चीकै क्लाइमेट चेन्जको मिटिगेसन अथवा एडप्टेसनको लागि भनेर खर्च गरिएका कुराहरू चाहिँ सिधा प्रत्यक्ष रूपमा चाहिँ खर्च भएको चाहिँ 6,30,00,00,000 मात्रै भयो,
3% जस्तो मात्रै।
अरू जुन त्योसँग जोडेर देखाइएका खर्चहरू छ त्यो चाहिँ अब कस्तो खालको खर्च हो भन्ने कुरा हामीले चाहिँ अलिकति हेर्नै पर्ने हुन्छ।
यो वास्तवमा अनुसन्धानकर्ताहरूका लागि एउटा चित्र हामीले ल्याइदिउँ कि हाम्रो देशले चाहिँ क्लाइमेट चेन्ज बजेटको ठुलो हिस्सा क्लाइमेट अनुकूलन गर्न खर्च गरिरहेको छ भन्ने कुरा प्रचार भइरहेछ, तर यसले एउटा चित्र के देखायो त भन्दा जसले चाहिँ जोखिमलाई घटाउन प्रत्यक्ष रूपमा मद्दत पुर्याउँछ, त्यस्ता क्षेत्रहरूमा अझै हामीले खर्च चाहिँ बढाउन सकेका छैनौँ, अत्यन्त न्यून छ भन्ने चाहिँ यो चित्रहरूमा यो नागरिक बजेटबाट देखिन्छ।
हामीले अर्को एउटा जवाफदेताको साधनलाई पनि जोड्न सक्छौँ, जुन अघिल्लो वर्ष हामीले नेपालको समग्र यो साना सिंचाइ कार्यक्रमको दुईवटा जिल्लाको एउटा कम्पेरिटिभ स्टडी पनि गरेका थियौँ, जस अन्तर्गत चाहिँ साना सिंचाइ कार्यक्रमले जलवायु अनुकूलन लाई अगाडि बढाउनको लागि अथवा त्यसलाई उनीहरूको जीविकोपार्जन किसानहरूको जीविकोपार्जनलाई अगाडि बढाउनको लागि जुन सरकारले सानो अमाउन्ट पैसा खर्च गरेको छ त्यो पैसा कसरी खर्च भएको छ त भनेर हामीले त्यो खर्च पछ्याउने एउटा विधि पनि हामीले गरेका थियौँ। र अब यो यसले एउटा समग्र चित्र प्रस्तुत गर्यो, यही चित्रको आधारमा हामीले त्यो साधनलाई जवाफदेताको त्यो साधनलाई जोडेर
चाहिँ नागरिक समाजका संस्थाहरू र मिडियाले कृष्णजीले अहिले भने जस्तो पब्लिक एक्सपेन्डिचर ट्र्याकिङ गरेर साँच्चीकै यो छुट्टियाको बजेट त हामीले देखाइदियौँ, तर यो बजेट चाहिँ तल्लो तहमा जहाँ प्रभावितहरू छन् त्यो सीमान्तकृत क्षेत्र त्यहाँसम्म चाहिँ कति खर्च भएको छ भन्ने विधि चाहिँ अब अवलम्बन धेरैले गर्नुपर्ने हो, खास गरी यो क्षेत्रमा काम गरिराखेका नागरिक समाजको चासो मिडियाको चासो चाहिँ अब कुन तहमा, माथि त एउटा ठुलो तपाईँको यो केकको एउटा भागै देखियो तर तल कार्यान्वयन तहमा पुग्दाखेरि चाहिँ त्यो कुन रूपमा गएको छ त, त्यो कति घट्दै गएको छ कि त्यो पुगेको छ तल, र त्यसले के राम्रो सकारात्मक प्रभाव परेको छ या छैन भन्ने कुराहरू हेर्नलाई पनि यो हाम्रो नागरिक बजेट जुन यो क्लाइमेट चेन्ज सिटिजन बजेट भनेर हामीले बनाएका छौँ यो चाहिँ एउटा आधार दस्तावेज हुनसक्छ।
क्लाइमेट चेन्ज बजेटको जुन हामीले यो इन्फोग्राफिक्स वेबमा प्रष्ट रूपमा बनायौँ र यसलाई चाहिँ छापेर अथवा चाहिँ वेबसाइटमा पनि राख्यौँ, यो कुरामा अलिकति कसैलाई छलफल गर्न मन लाग्यो अथवा चाहिँ कोहीसँग केही विज्ञता छ, कसैलाई यो कुरामा जिज्ञासा छ भने हाम्रो फ्रिडम फोरमको फ्रिडम चौतारीमा तपाईँहरू सबैलाई स्वागत छ है, तपाईँहरू आउनुहोस्, हामी कुराकानी गरौँ, छलफल गरौँ, यस्ता धेरै कुराहरू हुनसक्छ छलफल, विशेष गरेर जलवायु परिवर्तनका कुराहरूमा, मिटिगेसनका कुरा, एडप्टेसनका कुराहरूमा।
मूल रूपमा चाहिँ अझ के भनेदेखि यसलाई किन हामीले जरुरी देख्यौँ भने यो त अति संवेदनशील कुरा हो, यसमा राज्यले चाहिँ बजेट छुट्याए त भन्छ तर सही रूपमा यो जनताले थाहा पाइराखेका छैनन् र बुझ्नुपर्छ, बुझ्नको लागि चाहिँ यो हाम्रो यो छलफलले पनि केही हदसम्म चाहिँ मद्दत पुर्याउँछ जस्तो मैले विश्वास लिएको छु, र यो एउटा बहसको सुरुवात हो र यो बहसलाई निरन्तर रूपमा हामी अगाडि बढाउँछौँ र फ्रिडम फोरमको तहबाट जलवायु अनुकूलन हुने गरी बजेट प्रणालीमा छुट्याइएका इन्डिकेटरहरूको आधारमा चाहिँ हाम्रो बजेटलाई एउटा नागरिक बजेटको रूपमा विकास गरेर जनतालाई थाहा दिने काममा चाहिँ हामी निरन्तर अगाडि बढ्ने हामीले सोच पनि लिएका छौँ।
यी कुराहरू चाहिँ तारा नाथ दाहाल, उहाँ चाहिँ फ्रिडम फोरमको एक्जिक्युटिभ चिफ हुनुहुन्छ, उहाँले अलिकति फेरि फोकसै गरेर भन्नुभयो कि यी कुराहरू चाहिँ एकदम संवेदनशील कुरा हो, जलवायु परिवर्तनका विषयमा राज्यले सोचेको र राज्यले जुन व्यवस्था गरेका आर्थिक कुराहरू छ अथवा चाहिँ बजेट छ त्यो बजेट चाहिँ अझ प्रष्टसँग अगाडि आउनुपर्छ जस्तो लाग्यो मलाई पनि। कृष्णजी होइन त, अब तपाईँले जुन अहिले यो डिजाइन गर्नुभएको छ, जुन डाटा लिएर तपाईँले यसलाई चाहिँ सबैले बुझ्ने भाषामा प्रस्तुत गर्न खोज्नु भएको छ, त्यसमा पनि केही अरू पहल पनि हुनुपर्छ जस्तो लाग्छ कि लाग्दैन?
यसमा चाहिँ हामीले अब एउटा कार्यक्रम नै गरेर यसलाई सबै अडियन्सलाई स्टेकहोल्डरहरूलाई बोलाएर हामी छलफल नै गर्छौँ, र अबको यसको मुख्य कुरा भनेको यो एउटा नयाँ प्रस्तुति हो र यो प्रस्तुतिलाई चाहिँ एक हिसाबले राज्यले पनि आफ्नो जुन बजेटरी दस्तावेजहरू बनाउँदा हरेक बजेटरी दस्तावेजको चाहिँ एउटा सिटिजन फर्म्याट नागरिक मैत्री प्रस्तुति होस् भन्ने चाहिँ हामी कामना गर्छौँ, किनकि हामी यो जलवायु र सार्वजनिक वित्त दुइटै क्षेत्रमा काम गर्छौँ।
कृष्णले भनेको कुरा असाध्यै कानेर जोड्न जरुरी छ भने हाम्रा प्रत्येक बजेट कार्यक्रम, शिक्षाको बजेट, स्वास्थ्यको बजेट, हाम्रो चाहिँ तपाईँको अरू खानेपानीको बजेट, सिँचाइको बजेट जति छन् सबै क्षेत्रगत बजेटहरू, हाम्रो चाहिँ प्रशासनिक बजेट, हाम्रो ऋण र सावा तिर्ने कुराहरू, यी सबै बजेट सम्बन्धी कुराहरू सरकारका नीतिहरूको बारेमा सरल रूपमा बुझाउने नागरिक बजेट हाम्रो देशमा प्रकाशन हुँदैन, किनभने बजेट संसदले पास गर्छ, अर्थमन्त्रीजीले अर्थ मन्त्रालयका टेक्नोक्रेटहरूले बजेटका विभिन्न भोल्युमहरू पुस्तकहरू निकाल्नुहुन्छ, जुन चाहिँ पढे लेखेका मान्छेहरू पनि अर्थशास्त्री बाहेकका मान्छेले बुझ्दैनन्, धेरैजसो त पत्रकारहरूले पनि यो बुझ्न सक्दैनन् भने आम जनताले आम नागरिकले जबसम्म बजेटको यस्ता सूचनाहरू थाहा पाउनुहुन्न, आफूले तिरेको करको रकम, आफ्नो रगत पसिनाबाट जम्मा भएको स्रोत चाहिँ मुलुकको विकासमा, आफ्नो विकासमा कहाँ कसरी के गरी खर्च भइरहेको छ भन्ने जान्न सकिँदैन, त्यो कुरोलाई चाहिँ जान्न सक्ने बनाउनको लागि पनि हामीले एउटा नमुनाको रूपमा यो क्लाइमेट चेन्जको विषयको एउटा चाहिँ प्रयास अगाडि बढाएको हो र यसलाई समग्रमा एउटा नागरिक बजेट प्रवर्धन गर्ने अभियानको रूपमा पनि हामीले चाहिँ लिएका छौँ।
त्यसमाथि पनि अर्थसँग सम्बन्धित भएको हुनाले बजेट त एकदम महत्त्वपूर्ण कुरा भइहाल्यो। सर्वसाधारणले बुझ्ने गरेर हामीले प्रस्तुत गर्ने नागरिक मैत्री सूचनाहरू अझ प्रष्टसँग सरकारले ध्यान दिएर बनाउनु पर्छ भन्ने कुरा हामी तिनजना आज सहमत भयौँ जस्तो मलाई लाग्यो। हामी फेरि पनि क्लाइमेट चेन्ज र त्यसका अनुकूलन, त्यसको समस्याका समाधान, त्यसमा चाहिँ गर्ने मिटिगेसनका कुराहरू फेरि पनि छलफलमा अगाडि बढाउने नै छौँ।
जाँदा जाँदै म सहजै के भन्न चाहन्छु भने जलवायु परिवर्तन सम्बन्धी नागरिक बजेटमा 11 बजेटका क्षेत्रहरू के हुन् भन्ने पनि बुझ्न सकिन्छ। अनि 6-7 यता सरकारले कुन रूपमा जलवायु सम्बन्धी बजेट कति प्रतिशत राख्दै गएको रहेछ भन्ने पनि देख्न सकिन्छ। अर्को त्यसको पनि संवेदनशील र अति संवेदनशील क्षेत्रहरूमा चाहिँ कति खर्च गरिएछ भन्ने पनि बुझ्न सकिन्छ। अहिले यो पोडकास्टमा हामीले ती सबै तथ्याङ्कहरू सरल र भन्न गाह्रो भए पनि हाम्रो अहिले सुनिरहनु भएका साथीहरूले चाहिँ हाम्रो वेबसाइटमा हेरिदिनु भयो भने बुझ्न सकिने एउटा रङ्गीन दस्तावेज उपलब्ध छ। म खालि त्यति मात्रै सम्झाउन खोजेको।
हामी तिनैजनाले तपाईँहरूलाई यो अभियानमा नागरिक मैत्री बजेटका कुराहरूलाई प्रष्टसँग सर्वसाधारणले बुझ्ने गरेर प्रस्तुत गर्नुपर्छ भन्ने कुराहरूमा तिनैजनाले सहमत गरेर यहाँहरूलाई पनि अनुरोध गऱ्यौँ र केही कुराहरू तपाईँहरू आफैले पनि पहल गरिदिनुहोस्। हामी फ्रिडम फोरममा तपाईँलाई स्वागत गर्न सक्छौँ र फ्रिडम चौतारी पोडकास्टमा तपाईँ पनि सहभागी हुन सक्नुहुन्छ। आजलाई फ्रिडम चौतारी पोडकास्ट यहीँ विश्राम गर्न चाहन्छु। यही विषय जलवायु परिवर्तनका विषय महत्त्वपूर्ण विषय हो, यस्ता विषयमा पनि छलफल गरेर अगाडि बढ्छौँ।